नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल भदौ महिनाको 13 गते सोमबार, भाद्र शुक्ल पक्ष द्वितीया तिथि, तदनुसार अगस्त 29 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले फरक फरक विषयलाई मुख्य खबरका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा नागरिकता विधेयक विधायन समितिमा शीर्षकको समाचार गोर्खापत्रबाट लिएका छौं। गोर्खापत्र समाचारमा अगाडि लेख्छ, राष्ट्रपतिद्वारा पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक 2079 राष्ट्रिय सभा बैठकले विधान व्यवस्थापन समितिमा पठाएको छ। संघीय संसदका दुवै सदनबाट पारित गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति भण्डारीले साउन 29 गते पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको थियो। फिर्ता पठाइएको विधेयक प्रतिनिधि सभाले भदौ 2 गते जस्ताको तस्तै पारित गरेको थियो। प्रतिनिधि सभाले फिर्ता पठाएको विधेयकलाई जस्ताको तस्तै पारित गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र केही सत्तापक्षीका दलले पनि विरोध र असन्तुष्टि व्यक्त गरेका थिए। यसअघि विधेयक दफावार छलफलका लागि समितिमा नपठाई सदनमै छलफल गरेर पारित गरिएको थियो। यसअघि उक्त विधेयक राष्ट्रिय सभाबाट साउन 12 गते पारित गरिएको थियो। राष्ट्रिय सभाको आइतबारको दोस्रो बैठकमा भने गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो संशोधन विधेयक 2079 समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकले सर्वसम्मतिले विधेयक समितिमा पठाएको हो। आमाका नामबाट नागरिकता लिँदा गर्नुपर्ने सो घोषणा लगायतका केही व्यवस्था पुनर्विचारका लागि भन्दै राष्ट्रपतिले साउन 29 गते विधेयक फिर्ता गर्नुभएको थियो। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले विधेयकको प्रक्रिया स्पष्ट भइसकेको बताउनुभयो। विधान व्यवस्थापन समितिमा सत्ता गठबन्धन दलका सांसदको बहुमत रहेको छ। नागरिकता विधेयक विधायन समितिमा शीर्षकमा गोर्खापत्रले प्राथमिकताका साथ यो प्रसंग छापेको छ। यता नयाँ पत्रिका दैनिकले नागरिकता विधेयक संसदीय समितिमा 16 भदौमा राष्ट्रिय सभाबाट पारित गर्ने सरकारको तयारी, संशोधनको प्रयास गर्ने नभए फरक मत राख्ने विपक्षी रणनीति शीर्षकमा अग्रपृष्ठमा प्राथमिकताका साथ छापेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध दर्ता महाभियोग प्रस्तावमा संसदको महाभियोग सिफारिश समितिले उजुरी संकलन गरिरहेका बेला नेपाल बार एसोसिएशनले उहाँमाथि लागेको आरोपसँग सम्बन्धित विवरण प्रमाणका रूपमा बुझाएको छ। यो प्रसंगलाई नागरिकले मुख्य खबरका रूपमा छापेको छ। महाभियोगको आधार भ्रष्टाचार शीर्षकमा नागरिक अगाडि लेख्छ, कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएशनले जबराले प्रधान न्यायाधीशको कुर्सीमा बसेर भ्रष्टाचार र अनियमितता गरेकै कारण आफूहरूले आन्दोलन गर्नुपर्छ स्पष्ट पार्दै 33 मुद्दे आरोप महाभियोग सिफारिश समितिलाई आइतबार प्रमाणका रूपमा बुझाएको हो। 2078 फागुन 1 गते प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा हुनुहुन्छ। जबराबाट भएका विवादित फैसला, त्यसमा भएका त्रुटि, विभिन्न मुद्दामा भएका आर्थिक अनियमितता, बेन्च सपिङ, आफू खुशी इजलास गठन, न्यायाधीश नियुक्तिमा मनपरी लगायत आरोप लगाउँदै तिनलाई महाभियोगको प्रमाणका रूपमा लिन बारले समितिलाई आग्रह गरेको छ, जसमा बारले जबरा भ्रष्टाचार र अनियमिततामा केन्द्र रहेको आरोप पुष्टि हुने विभिन्न प्रमाण प्रस्तुत गरेको छ। विभिन्न मुद्दाको प्रसंग समेत उल्लेख गर्दै जबराबाट गरिएका कुराकानीको कल डिटेललाई पनि प्रमाणका रूपमा लिन महाभियोग सिफारिश समिति समक्ष लिखित विवरण पेश गरिएको छ। महाभियोगको आधार भ्रष्टाचार शीर्षकमा नागरिकले मुख्य खबर छापेको छ। मंगसिर 4 गते निर्धारित प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा सीट बाँडफाँड गर्न कार्यदल बनाएको एक महिना बित्यो, तर दलीय अडानका कारण अझै टुंगो लाग्न सकेन। कार्यदलको आइतबारको बैठकमा पनि दलहरूले आफ्नो अडान यथावत राखेका थिए। दलहरूले निर्वाचन क्षेत्रभन्दा बढ़ी दावी गरेका छन्। राष्ट्रिय जनमोर्चाका हिमाल पुरीले भन्नुभयो, सबै पार्टीका नेताहरू सीट घटेर आउनुहुन्छ, त्यसमा छलफल हुन्छ भन्ने अपेक्षा थियो। अब अरू विषयमा विवाद छैन, सिट दावीमा मात्र विवाद हो। दावी यथावत नै राख्ने हो भने कुरा मिल्दैन, सबैले केही न केही लचक हुनै पर्छ। उहाँका अनुसार मुख्य ठूला दलहरू दावी सीटमा घट्दा यो विषय चाँडै सल्टिने थियो। कोही पनि आफ्नो ओडानबाट पछि हट्ने सुरमा देखिनु हुन्न। मुख्य पार्टी काँग्रेसमै आपसमै कति सीट दावी गर्ने भन्ने टुंगिएको देखिन्न। माओवादी पनि आफ्नो अडानमा यथावत छ। सीट बाँडफाँडमा अल्झन शीर्षकमा अन्नपूर्ण पोस्टले प्रसंगलाई भित्री पृष्ठमा छापेको छ। यता कान्तिपुर दैनिकले पार्टी मिलाएर गठबन्धन जोगाउन देउवालाई सकस शीर्षकमा भित्री पृष्ठमा समाचार छापेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक दबाव र सत्ता सहयात्री दललाई चित्त बुझाउने गरी सीट बाँडफाँड मिलाउन सकसमा पर्नु भएको छ। गठबन्धन जोगाउन लचकता देखाइरहे पनि आफ्नै पार्टीभित्रको फरक समूहको अडान र आकांक्षी नेताको व्यवस्थापन देउवाका लागि मुख्य चुनौती बनेका छन्। संस्थापन पक्षकै नेताहरूले समेत आफ्नो निर्वाचन क्षेत्र जोगाउन देउवामाथि दबाव बढ़ाइरहेका छन्। गठबन्धनमा रहेका अन्य दल उच्च तहका केही नेता विशेषको हकमा बाहेक 2074 जितेका निर्वाचन क्षेत्र छाड्न तयार छैनन्। यसले करिब दुई दर्जन निर्वाचन क्षेत्रमा गठबन्धन दलबाट कांग्रेसका केन्द्रीय स्तरकै नेताहरू पराजित हुनुहुन्छ। उहाँहरूको व्यवस्थापनमा सकस परिरहेकै बेला देउवामाथि बहालवाला समानुपातिक सांसद रहेका नेताको व्यवस्थापन गर्ने चुनौती समेत थपिएको छ। पार्टी विधानले समानुपातिक दोहोरिन नसक्ने व्यवस्था गरेकाले बहालवाला समानुपातिक सांसदको दबाव समेत देउवामाथि परेको छ। गठबन्धनमा भागभण्डा मिलाउन कम सीटमै चित्त बुझाउनु पर्ने अवस्था र 2074 समानुपातिकबाट निर्वाचित सांसद दोहोरिन नपाउने विधानको व्यवस्थाले थप चुनौती थपिएको छ। गठबन्धन दलको भरोसा देउवामाथि नै रहेको छ। पार्टी मिलाएर गठबन्धन जोगाउन देउवालाई सकस कान्तिपुरले भित्री पृष्ठमा समाचार छापेको छ। यसैबीच कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले गठबन्धन गर्दा जितेको ठाउँमा कांग्रेसले छाड्न नहुने बताउनु भएको छ। कांग्रेस क्षेत्रीय समिति मोरङमा आयोजित एक कार्यक्रममा उहाँले कुनै पनि क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन हुनुपर्ने बताउनुभयो। 100 सीट भन्दा तल जाँदा कांग्रेसले गठबन्धन गर्न सक्दैन। नेता शेखर कोइरालाको भनाई अन्नपूर्ण पोस्टले छापेको छ। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमाले तत्काल कार्यवाही नचलाउने नीति लिएको छ। अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कार्यवाही गर्न स्थानीय तह निर्वाचन सकिएको दुई महिना बित्दा छानबिन समिति बनाएर औपचारिकता दिए पनि चौथो केन्द्रीय कमिटी बैठकमा त्यसबारे कुनै सवाल नउठेपछि एमाले तत्काल कार्यवाही प्रक्रिया रोक्ने नीति लिएको नेताहरू बताउँछन्। असार 20 गते बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा अन्तर्घात गरेका नेता कार्यकर्तालाई कार्यवाही गर्न छानबिन समिति गठन गरेको थियो। समितिले त्यसबारे उजुरी लिए पनि केन्द्रीय कमिटी बैठकमा कुनै पनि प्रतिवेदन पेश नगर्नु र मौनता साधुले मंगिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनसम्म अन्तर्घातीलाई केही पनि नगर्ने रणनीति पार्टीले लिएको स्रोतको दावी छ। अन्तर्घातीलाई कार्यवाही गर्दा आगामी निर्वाचनमा असर पर्ने भएकाले एमाले मौन बस्ने रणनीति लिएको स्रोत बताउँछ भन्दै नागरिक अगाडि लेख्छ। संघ तथा प्रदेशको निर्वाचन नजिकै गर्दा पार्टी नेता कार्यकर्तालाई चिढ्याउने गरी कार्यवाही नगर्ने तर सचेत भने गराउने उद्देश्यले छानबिन समिति बनाइएको थियो। समितिका सदस्य विजय सुब्बाले केन्द्रीय कमिटी बैठकमा स्थानीय तहमा भएको अन्तर्घात बारे केही पनि कुरा नउठेको बताउनुभयो। एमालेमा अन्तर्घातीलाई संरक्षण जसरी हुन्छ निर्वाचन जित्ने दाउ नागरिकले प्राथमिकताका साथ खबर छापेको छ। तपाईँ अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन सूचना र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। त्रिभुवन विश्वविद्यालयमा ताला राजनीति, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो। कान्तिपुर दैनिकले पनि यही विषयलाई मुख्य समाचार बनाएको छ। दयनीय अवस्थामा जेठो विश्वविद्यालय, 3 वर्षमा 300 दिन तालाबन्दी शीर्षकमा कान्तिपुरले मुख्य खबर छापेको छ भने नेपाल समाचार पत्रले पनि रणसंग्राम बन्यो त्रिवी, भित्र पत्रकार सम्मेलन बाहिर हानाहान शीर्षकमा यही प्रसंगलाई मुख्य खबरका रूपमा छापेको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटा आइतबार बिहान पत्रकारहरूलाई आफ्नो मोबाइलमा 10 दिन अघि आएको एसएमएस पढ़ेर सुनाउँदै हुनुहुन्थ्यो। आजदेखि विश्वविद्यालय नआउनु सही, हाम्रो शान्तिपूर्ण आन्दोलन अशान्तिपूर्ण हुँदैछ, नत्र हामी जिम्मेवार हुने छैनौं। एसएमएस पठाउने विद्यार्थी नेभी संघका कार्यकर्ता थिए। 3 वर्ष अघि बासकोटा उपकुलपति नियुक्त भएदेखि नै नेभी संघको एउटा समूहले विश्वविद्यालयमा तालाबन्दी तोड़फोड़ र अवरोध गर्दै आएको छ। यो अवधिमा 300 दिन त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी भएको छ। त्रिभुवन विश्वविद्यालयले आइतबार पत्रकार सम्मेलन गरिरहँदा पनि बाहिर 2 हुल विद्यार्थी प्रदर्शन गरिरहेका थिए। पक्ष र विपक्षमा सत्तारूढ़ कांग्रेस समर्थित नेभी संघका विद्यार्थी उपकुलपतिको कार्यक्रम विथोल्न पुगेका थिए भने प्रमुख प्रतिपक्षी अनिरा सोबिउका विद्यार्थी उपकुलपतिको समर्थनमा दुवै थरी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोज्दा भएको झडपमा केही विद्यार्थी घाइते पनि भए। यसअघि नेभी संघको एक समूहले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकमा हस्तक्षेप गरेको थियो। निरन्तर तालाबन्दीले कार्यकारी परिषदको बैठक होटेलमा बस्न बाध्य भएको छ। बैठक स्थलमा हस्तक्षेप गरेर नेभी संघका कार्यकर्ताले दस्तावेज नियन्त्रणमा लिएका थिए। बैठक बिथोलिएको विषयमा जानकारी दिन आइतबार पत्रकार सम्मेलनमा उपकुलपतिको विपक्षमा नेभी संघ र पक्षमा अनिरा सुबिउको हुहल्ला भएको छ। प्राज्ञिक थलोमा उपकुलपति सहित पदाधिकारीमा दलका कार्यकर्ता भर्ती, विद्यार्थीको उद्दण्डतामा माओपार्टीका प्रमुख नेता मुखदर्शक बनेका छन् भन्दै कान्तिपुरले दयनीय अवस्थामा जेठो विश्वविद्यालय, 3 वर्षमा 300 दिन तालाबन्दी शीर्षकमा मुख्य खबर छापेको छ। विद्यार्थी संगठनहरूबीच एउटाले लगाएको ताला अर्कोले फोड्ने र फेरि लगाएको प्रतिस्पर्धाले 5 महिनादेखि त्रिभुवन विश्वविद्यालयमा भद्रगोल बढ़ेको छ। प्रशासनिक काम मात्र होइन शैक्षिक कार्यक्रम समेत प्रभावित भएको छ भने 1 वर्ष अघि भएको परीक्षाको नतिजा अझै प्रकाशित गर्न सकेको छैन। त्रिभुवन विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयमा ताला राजनीति शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। उपकुलपति धर्मकान्त बासकोटा नै भन्छन् त्रिवी आउँदा रणभूमिमा प्रवेश गरेको आभास हुन्छ, समस्याको जड़ राजनीति भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाको भनाई पनि नयाँ पत्रिकाले छापेको छ। यता नेपाल समाचार पत्रले रणसंग्राम बन्यो त्रिभुवन विश्वविद्यालय, भित्र पत्रकार सम्मेलन बाहिर हानाहान, माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको भनाई र अति नै भयो अनिरा सुबिउका अध्यक्ष सुनिता बरालको भनाई सहित नेपाल समाचार पत्रले यो प्रसंगलाई मुख्य खबर बनाएको छ। भारत निर्यात गर्न लागि 8 ट्रक सुपारी प्रहरीले विराटनगर महानगरपालिका 18 गत साउन 5 गते राति नियन्त्रणमा लियो। 8,63,81,568 रूपियाँ मूल्य बराबरको 2,00,000 किलो भन्दा बढ़ी सुपारी अनुसन्धान एवं कार्यवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझायो पनि विराटनगर भन्सार कार्यालयबाट जाँचबाँच भएर निक्लिएका केही ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको थियो। मीरगंज पुल सञ्चालनमा नरहेका कारण सुपारीका ट्रक रिरूट गरेर भीमनगरबाट भारत लैजान लागि थियो। तर इण्डोनेसिया लगायतका तेस्रो मुलुकबाट आयात भएको सुपारीलाई नेपाली उत्पादन देखाएर भारततर्फ निर्यातको तयारी भइरहेको भन्दै प्रहरीले रोक्यो। जाँचपास सकिएकाले सुपारी भारतको भइसकेको भन्दै तत्काल अनुसन्धान अघि बढ़ाउन राजस्वले इन्कार गर्यो। अदालतको आदेशपछि अझै अनुसन्धान अघि बढ़ाएको छैन, अनेक बहानामा अल्म ल्याइँदैछ। सुपारी लोड गरिएका ट्रक राजस्वमा त्यतिकै थन्काइँदा यस प्रकरणले राजस्वको कार्यवाही र अनुसन्धान प्रक्रियालाई शंकास्पद बनाएको छ। सुपारी नेपालमा उत्पादन भएको भनी उद्योग वाणिज्य संघ झापाले 2072 कार्तिक 1 गते उत्पत्ति भएको प्रमाणपत्र जारी गरेको भए पनि परीक्षण एकिन गरिएको कुनै प्रतिवेदन छैन। 7 वर्ष अघिको उत्पत्तिको प्रमाणपत्र देखाएर सुपारी भारत कटाउन खोजिएकाले तस्करी प्रष्ट हुने स्रोतले बताएको छ। सुपारीमा सेटिङ, अनुसन्धानमा अलमल, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर छापेको छ। काठमाडौँ उपत्यकामा डेंगू संक्रमण तीव्र भएको छ। डेंगूबाट कतिपय परिवारका पूरै सदस्य संक्रमित भएर उपचारका लागि अस्पताल पुगेको चिकित्सकले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु अनुसन्धान शाखा संयोजक डाक्टर शेरबहादुर पुनका अनुसार डेंगूले सिकिस्ते भएपछि मात्र उपचारका लागि अस्पताल पुग्ने धेरै छन्। डाक्टर पुनका अनुसार कतिपय बिरामीले परिवारका पूरै सदस्यमा डेंगू संक्रमण भएको बताउने गरेका छन्। काठमाडौँ मोडेल अस्पतालमा पनि डेंगू संक्रमणका बिरामी उपचारका लागि जाने गरेका छन्। उक्त अस्पतालका डाक्टर अभिनव दाहालका अनुसार कतिपय बिरामीले घरमा आफूभन्दा पहिला अरूलाई पनि डेंगू भएको बताउने गरेका छन्। एडिस एजिप्टाई नामक लामखुट्टेले मानिसलाई टोकेमा डेंगू संक्रमण हुन्छ। यो लामखुट्टे मनसून सकिने समयतिर बढ़ी सक्रिय हुन्छ। विशेष गरी पानी अडिने टायर, प्लास्टिकका बोतल, कुलर जस्ता स्थानमा यो लामखुट्टे बस्छ। लामखुट्टेले टोकेपछि रगतको माध्यमबाट शरीरभरि संक्रमण फैलन्छ। यो संक्रमण फैलिएपछि कलेजो र दिमागमा समेत असर पुग्न सक्छ। डेंगू संक्रमित लामखुट्टेले टोकेमा संक्रमण हुन्छ। यो लामखुट्टेले टोकेको 3-8 दिनभित्र शरीरमा संक्रमण फैलन्छ। कतिपयलाई सामान्य उपचारपछि निको हुन्छ। कतिपयमा आन्तरिक रक्तस्राव भई बान्ता हुने, मुखबाट रगत निस्कने, कड़ा ज्वरो आउने, शरीर दुख्ने जस्ता समस्या देखिन्छन्। डेंगू विरूद्ध कुनै खोप र औषधि नबनेकाले लक्षण अनुसारको उपचार गरिन्छ। सिभिल अस्पतालको आकस्मिक कक्षमा आइतबार पुगेका 30 बिरामी मध्ये 22 डेंगू पुष्टि भएको डाक्टर राजीव श्रेष्ठले बताउनुभयो। लामखुट्टेको टोकाईबाट बस्न शरीरका सबै भाग ढाक्ने गरी लुगा लगाउन, घर, टोल, स्कूल, कार्यालय लगायत स्थल सफा राख्न चिकित्सकको सुझाव रहेको छ। उपत्यकामा डेंगूको संक्रमण तीव्र भएको प्रसंगलाई नागरिकले अग्रपृष्ठमा छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीयको पालो। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। गोर्खा पत्रले शहरी पूर्वाधारको विकास शीर्षकमा सम्पादकीय छापेको छ। शहरीकरण अहिलेको संसारभरकै प्रवृत्ति हो। शहर निर्माण क्रमसँग यसलाई कसरी व्यवस्थित गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाइनु निकै महत्वपूर्ण हुन्छ, अन्यथा शहर अव्यवस्थित बन्छ। अव्यवस्थित शहरका कारण विभिन्न प्रकारका समस्या सिर्जना हुन सक्छन्, भइरहेका छन्। विडम्बना नै भन्नुपर्छ, हामी कहाँ शहर निर्माण र विस्तारको क्रम बढ़दो छ, तर त्यसलाई व्यवस्थित तवरले विकास गर्ने अवधारणालाई आवश्यक महत्व दिएको पाइँदैन, गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। समानुपातिकको सामयिक निर्णय शीर्षकमा आजको नेपाल समाचार पत्रले सम्पादकीय छापेको छ। निर्वाचन प्रणाली महँगो भयो भनेर सर्वत्र आलोचना भइरहेका बेला पार्टीका चुनाव चिन्ह मात्र प्रतिस्पर्धामा उतार्ने हो कि भन्ने प्रस्तावहरू पनि आइरहेका छन्। विगतमा बन्द सूचीमा रहेका उम्मेद्वारहरू नेताकै परिवारका सदस्य वा पार्टीलाई मोटो चन्दा दिने व्यक्ति परेको तितो सन्दर्भ पनि छ। आशा गरौं यस्ता त्रुटिहरू पनि क्रमशः सुधार हुँदै जानेछन्, नेपाल समाचार पत्रले सम्पादकीयमा उठाएको छ। बागमती प्रदेशको असंवैधानिक कानून शीर्षकमा कान्तिपुरले सम्पादकीय उठाएको छ भने सबैभन्दा धेरै नेपालीले उत्साहका साथ मनाउने पर्व दशैं नजिकिदो छ। दशैं नेपालीको सांस्कृतिक पर्व त हुँदै हो, देशमा धेरै आर्थिक गतिविधि हुने बेला हुने पर्व पनि यही हो। नेपाली सबैभन्दा महान चाडकै बेला धेरै किनमेल गर्छन्। पहिला नयाँ नयाँ लुगाफाटो किन्ने छेको दशैं मात्र हुन्थ्यो भन्दा पनि हुन्छ। आजकल जसै नेपालीको क्रय शक्ति वृद्धि भयो, किनमेल त अरू बेला पनि हुन्छ, तर लुगाफाटो मात्र नभई घर आएसी सामानदेखि सवारी साधनसम्म किन्न नेपाली दशैंकै सायद पर्खन्छन्। तर आउँदो दशैं नेपालीहरूका लागि महँगो पर्ने पक्का जस्तै देखिँदैछ, किनभने दशैंलाई लक्ष्य गरेर व्यापारीले सामान ल्याउन सकेका छैनन्। चिनिया दैलो उघारौं शीर्षकमा आजको अन्नपूर्ण पोस्टले सम्पादकीयमा उठाएको छ। बेचैन बालेन शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ। काठमाडौँ महानगरपालिकाले यति बेला मेयर बालेन्द्र शाह बालेनको नेतृत्वमा अवैध संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ। मेयर आफै सड़कमा उत्रिएर निर्णय कार्यान्वयनमा लागेपछि स्वाभाविक रूपमा उपमेयर सुनिता डंगोलको पनि खोजी हुने नै भयो। सर्वसाधारणले उपमेयर डंगोललाई नदेखेपछि राखेको जिज्ञासा पार्दै उहाँले यो अभियानमा आफ्नो समर्थन रहेको पनि बताइसक्नु भएको छ। जस्तो मेयर र उपमेयरको अलग गन्तव्य यसपटक देखिएको छैन। अस्तव्यस्त काठमाडौँलाई सुधार्ने अभियान कहीँ न कहीँबाट शुरू हुनुपर्ने थियो र त्यसको थालनी काठमाडौँ महानगरपालिकाले गरेको छ। अहिले उनले वास्तविक जीवनमा फेला नपर्ने नेताको चरित्र निर्वाह गर्दै धेरैको विश्वास जित्न खोजिरहेका छन्। उनी हतारिएर अहिले हिँडे भने सुधारको लामो यात्रा तय गर्न कठिनाई हुने हो कि भन्ने शंका पनि स्वाभाविक रूपमा उठिरहेका छन् भन्दै नागरिकले बेचैन बालन शीर्षकमा सम्पादकीय उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीय पछि अब केही प्रसंगहरू छोटकरीमा। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ स्पर्धा गर्न 68 निवेदन परेका छन्। निवेदन बुझाएका दलको छानबिनपछि निर्वाचन आयोगले भदौ 15 गते अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गर्नेछ। मंगिर 4 गते हुने चुनावमा भाग लिन आयोगले राजनैतिक दल दर्ता आह्वान गर्दा 79 चिन्हका लागि 87 दल दर्ता भएका थिए। 75 राजनैतिक दलले एकल चुनाव चिन्हका लागि दर्ता भएकोमा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानले चुनावमा भाग नलिने जनाएपछि दर्ता भएका मध्ये उक्त दल हटेको छ। समानुपातिकमा 68 दल। गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। भिजिट भिसामा दुबई जाने क्रममा शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएकी मुगुकी 24 वर्षीय रमिता बस्नेत नाम परिवर्तनलाई आफ्नै ब्याङ्किङ विवरण र खातामा कति रकम छ भन्ने जानकारी समेत छैन। धादिङकी सुनिता तामाङ र मोरङकी कमला दर्जी दुबईको नाम परिवर्तनलाई दुबई पुगेर कहाँ जाने र के गर्ने भन्ने समेत थाहा छैन। यो केही प्रतिनिधि पात्रको अवस्था मात्र हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पछिल्ला 3 दिनमा भिजिट भिसाको आवरणमा बनावटी र नक्कली कागजपत्र प्रयोग गरी खाड़ी मुलुक जान लागेका 114 जना युवती र 103 युवक गरी 217 जनालाई विमानस्थलबाट फर्काएको थियो। फर्काइएका अधिकांशको कागजपत्र नक्कली समेत रहेको पाइएको छ। अधिकांश यात्रुले प्रयोग गरेका ब्याङ्किङ कागजपत्रदेखि प्रहरी रिपोर्ट समेत बनावटी रहेको पाइएको छ। नक्कली कागज बनाएर भिजिट भिसामा गोर्खापत्रले मुख्य खबर छापेको छ। मोरङ सुनसरी बारा पर्सा र धनुषाबाट दुवै जान लागेका 7 यात्रुको बैंकिङ विवरणमा व्यक्तिको नाम बाहेक सबै विवरण एउटै छ। गोर्खापत्रले छापेको छ। हात हातमा मोबाइल फोनको पहुँचले रूकुमको पुथा उत्तरगंगा गाउँपालिकामा अझै पनि अधिकांशले भागी विवाह गर्ने गरेका छन्। कानूनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमा बाबु बनिसकेका हुन्छन्। गाउँपालिकामा अधिकांशको 13-17 वर्षकै उमेरमा बिहे भइसकेको हुन्छ। सूचना प्रविधिको पहुँचले बाल विवाहको प्रवृत्ति झाँगिँदै गएको पाइएको छ। स्कूले छोराछोरीलाई मोबाइल किनिदिने चलन हुन्जेल बाल विवाह रोकिनेवाला छैन। मोबाइलले बढ़्यो बाल विवाह। गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। कुनै बेला बाँदर जस्तै चौपाया हाम्रा पुर्खा कहिलेदेखि दुई खुट्टाले उभिन र हिडुल गर्न थाले भन्ने विषयमा गत साता नयाँ तथ्य सार्वजनिक भएको छ। नयाँ अध्ययनले 70 लाख वर्ष अघिदेखि नै मानव पुर्खाले दुई खुट्टाले हिँड्ने अभ्यास शुरू गरेको देखिएको छ। अनुसन्धानकर्ताले सैलन थोप्रस चर्चिस नाम गरेको आदिम मानवको प्रजातिले 70 लाख वर्ष अघि नै दुई खुट्टाले हिँड्ने गरेको, द्विपादीय र रूखमा चढ़न पनि उत्तिकै खप्पिस रहेको तथ्य उजागर गरेका हुन्। 70 लाख वर्ष अघि नै मानव दुई खुट्टे नागरिकले अग्रपृष्ठमा छापेको छ। पत्र पत्रिकामा प्रकाशित तिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।